Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
राष्ट्रिय जनमोर्चाले सुर्खेतका 9 मध्ये 7 वटा स्थानीय तहमा उम्मेद्वार घोषणा गर्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी अब तेस्रो शक्तिका रूपमा स्थापित हुने नेता लामाको दावी।
अहिलेको अवस्थामा स्थानीय चुनावमा भाग लिन नसकिने मधेसी मोर्चाको भनाई। सरकारले धोका दिएको आरोप। सेना परिचालन गरेरै भए पनि निर्वाचन गराएरै छोड्ने आयोगको घोषणा।
उत्तर कोरियाको तनाव शान्तिपूर्ण रूपमा समाधान गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनिया राष्ट्रपतिको आग्रह। भारत र पाकिस्तान बीच तनाव बढ्दै।
र धनगढी प्रिमियर लिग क्रिकेटमा रूपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित। काठमाडौँ गोल्डन्सले पहिलो जित दर्ता गर्यो। आइपिएलमा मुम्बईद्वारा हैदराबाद 4 विकेटले पराजित। हिमाल पहाड तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। राष्ट्रिय जनमोर्चा सुर्खेतले स्थानीय तह चुनावका लागि उम्मेद्वार घोषणा गरेको छ। जनमोर्चाले वीरेन्द्रनगरमा नगरपालिकाको प्रमुखमा गोविन्द प्रसाद सुवेदी र उपप्रमुखमा गीता आचार्यलाई उम्मेद्वार बनाएको छ। यस्तै लेगबेसी नगरपालिकाको प्रमुखमा मोहन थापा र उपप्रमुखमा पार्वती ठाडा। पञ्चपुरी नगरपालिकाको प्रमुखमा थानेश्वर तिवारी र उपप्रमुखमा पार्वती चन्दलाई उम्मेद्वार बनाएको छ। भेरीगङ्गा नगरपालिकाको तुलाराम शर्मा र गुरबाकोट नगरपालिकाको प्रमुखमा जितबहादुर घर्तीलाई उम्मेद्वार बनाइएको छ भने उपप्रमुखको उम्मेद्वार केही दिनपछि टुङ्गो लाग्ने जनमोर्चा सुर्खेतले जनाएको छ। त्यस्तै बराहताल गाउँपालिकाको प्रमुखमा लालबहादुर नेपाली र उपप्रमुखमा पशुपति छेत्री तथा चौकुनी गाउँपालिकाको प्रमुखमा दिपेन्द्र उपाध्याय र उपप्रमुखमा प्रेमा थापालाई उम्मेद्वार बनाइएको छ। जिल्लाका अरू 2 वटा तहमा उम्मेद्वार पनि केही दिनमै तय गरिने जनमोर्चा सुर्खेतले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रेशम लामाले स्थानीय तहको अब हुने 3 वटै चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्तिका रूपमा स्थापित हुने दावी गर्नुभएको छ। वीरेन्द्रनगरमा मीडिया नेपालले गरेको पत्रकार भेटघाटमा लामाले जनताको मतको कदर गर्नका लागि राप्रपा सरकारमा सहभागी भएको बताउनुभयो। निर्वाचन आयोगले राप्रपाको लिखित हिन्दू राष्ट्र एवं राजसंस्था सम्बन्धी शब्द हटाएको बारे सच्याउने जानकारी दिएको भन्दै लामाले सच्याउन नमानेमा सड़क र सदनबाट संघर्ष गर्ने बताउनुभयो। राप्रपाका सांसद सीता लुइटेले सिंहदरबारको अधिकार गाउँ स्तरमा आएकाले अब हुने स्थानीय तहको निर्वाचनमा महिला सहभागिताको पहुँच राप्रपाले बढाउने बताउनु भएको छ। यस्तै नेता मुकुन्द श्यामगिरीले स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुनुपर्नेतर्फ सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सुर्खेतका 9 वटै स्थानीय तहमा राप्रपाले उम्मेद्वारी दिने भन्दै केही दिनमै उम्मेद्वारी घोषणा हुने समेत बताउनुभयो।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघ सुर्खेतले आगामी वैशाख 1 गतेदेखि विद्यालय स्तरका पाठ्य पुस्तकमा लाग्दै आएको सिन्डिकेट हटेको जनाएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महासंघले अब विद्यार्थी तथा अभिभावकहरूले आफूलाई पाएको पर्ने ठाउँबाट किताब खरिद गर्न पाउने जनाएको छ। यसअघि विद्यार्थीहरूले विद्यालयले तोकिएको ठाउँबाट मात्र किताब खरिद गर्ने गरेका थिए। महासंघले संस्थागत तथा सामुदायिक विद्यालय का हाताभित्र पुस्तक बिक्री वितरण गर्न पूर्ण रूपले रोक लगाएको जनाएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै किताबमा 24-41% छुट भएको पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघ सुर्खेतका अध्यक्ष उदिराम डाङ्गीले बताउनुभयो। उहाँले केन्द्रबाट नै यस्तो निर्णय भइसकेको भन्दै अब किताब खरिद गर्दा किताबमा भएका मूल्य अनुसार नै रकम तिर्न अभिभावक तथा विद्यार्थीलाई आग्रह गर्नुभएको छ। यसअघि विद्यालयहरूले आफू खुसी चाहेको ठाउँबाट किताब खरिद गर्दै आएका थिए। सुर्खेतमा अहिले 72 वटा पुस्तक व्यवसायी आधिकारिक रूपमा दर्ता भएर पुस्तक बिक्री वितरण गरिरहेका छन्। महासंघले संस्थागत तथा सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको सूची सार्वजनिक गर्न जिल्ला शिक्षा कार्यालयमा आग्रह समेत गरेको जनाएको छ।
विद्यालय बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयमा आउने वातावरणका लागि सहयोग गर्ने बाँकेका शैक्षिक सरकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। बाँके युनेस्को क्लबको संयोजनमा गरिएको शैक्षिक संवाद कार्यक्रममा सहभागी सरकारवालाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले सबै बाल बालिकालाई विद्यालयसम्म पुर्याउन र टिकाई राख्नका लागि अभिभावक तथा शिक्षकहरूको पनि उत्तिकै भूमिका रहने बताउनुभयो। वैशाख दुई गतेदेखि हुन लागेको विद्यार्थी भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको हो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको छ।
सरकारले बर्दियाका बाढी पीडितका लागि विभिन्न चरणमा गरी 32,56,00,000 रुपियाँ बाँडिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत डिलीराम आचार्यले जिल्लाका सबै बाढी पीडितलाई गरी 32,56,00,000 रुपियाँ प्रदान गरिएको बताउनु भएको छ। दुई वर्ष अघि बबई नदीमा आएको बाढीबाट घरबार विहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पनि पुनर्स्थापना भने हुन सकेको छैन। विनाशकारी बाढीका कारण बर्दियामा 34 जनाले ज्यान गुमाएका थिए भने 13 जना बेपत्ता भएका थिए। ज्यान गुमाएका 14 जना मध्ये 19 जनाको मात्रै पहिचान भएको थियो। बाढीका कारण 3,859 घर पूर्ण रूपमा क्षति भएका थिए भने 13,517 घरमा आंशिक रूपमा क्षति पुगेको सरकारी तथ्याङ्क रहेको छ। शिविरमा बस्दै आएका गुलेरिया नगरपालिकाका रामपुरका 47 घर पुर्याए भने अझै पालमुनि बस्न बाध्य भएका छन्।
नेपालगंजमा जारी नेपालगंज महोत्सवमा नेपालगंज दोस्रो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल शुरू भएको छ। कार्यक्रममा नायक राजेश समाललाई नागरिक अभिनन्दन गरिएको छ। फिल्म महोत्सवको उद्घाटन गर्दै नायक राजेश समालले 25 वर्ष सिनेमा क्षेत्रमा आफूले भोगेका अनुभवहरू सुनाउनु भएको छ। महोत्सवको पहिलो दिन देवक विष्टले देउकी प्रथालाई लिएर बनाएको चर्च अफ देउकी सीमान्तकृत समुदाय डोम 50 रुपियाँ मात्र, मेला, घट्टो, सामान्य, छोरा र बाबिया लगायतका सिनेमाहरू प्रदर्शन गरिएको छ। फेस्टिभलमा 13 नेपाली र 12 विदेशी गरी 25 फिल्म प्रदर्शन गरिनेछन्। भारत, बङ्गलादेश, स्पेन, भेनेजुएला, नर्वे, ब्राजिल, साउथ कोरिया, पाकिस्तान, क्यानाडा, इजिप्टका फिल्महरू पनि रहेका छन्।
प्युठान झिमरुक गाउँपालिकाका केशव जीसीको करेन्ट लागेर ज्यान गएको छ। झिमरुक खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा घाइते हुनुभएका 17 वर्षका जीसीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्युठान प्रहरी प्रमुख डीएसपी रञ्जित सिंह राठौरले उहाँसँगै माछा मार्न गएका 4 जनालाई पक्राउ गरी सोधपुछ भइरहेको बताउनु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको 4th एकाइ सम्मेलनले सुर्खेत क्याम्पस शिक्षामा 21 सदस्यीय मूल इकाइ कमिटी गठन गरेको छ। समितिको अध्यक्षमा हिराजन बुढा, उपाध्यक्षमा महेन्द्र विष्ट र मुनिराम बिक, सचिवमा मोतीलाल बुढा थोकी, सहसचिवमा नरेन्द्र बुढा र मीनबहादुर बिक तथा कोषाध्यक्षमा धनकुमारी रहनु भएको छ। कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य धनबहादुर नेपालीले शैक्षिक माफियाहरूको विरूद्धमा आन्दोलन गर्ने र शैक्षिक क्षेत्रमा भएको विभिन्न विसङ्गतिका बारेमा भण्डाफोर गर्ने बताउनु भएको छ। कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीम कटायत लगायत जिल्ला संयोजक कमल सिंह बुढा लगायतको उपस्थिति रहेको थियो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको नयाँ प्रस्तावले आफूहरूको माग व्यवस्था गरेको भन्दै स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको बैठकले सरकारले संसद सचिवालयमा दर्ता गरेको नयाँ विधेयकले मोर्चाको मुख्य माग सीमाङ्कनलाई सम्बोधन नगरेकाले स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको हो। मोर्चाले संविधान संशोधनको नयाँ प्रस्तावले आफूहरूसँग सरकारले गरेको 11 बुँदे र 26 बुँदे माग सम्बोधन नगर्ने भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ। पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै नयाँ विधेयकको स्वामित्व नलिने निष्कर्ष निकालेको मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो। सरकारले नयाँ विधेयकको मस्यौदा निर्माणका समय आफूहरूसँग कुनै छलफल नगरेको मधेसी मोर्चाले बताएको छ। मोर्चाका शीर्ष नेता र सत्तारूढ दलहरूको कार्यदलमा भएको समझदारी भन्दा विधेयक फरक देखिएको मोर्चाको ठहर रहेको छ। मोर्चाले सरकारका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेरै नयाँ संशोधन विधेयक दर्ता गराएको भए पनि मोर्चाका नेताहरूले भने सरकारले केही दिन अघि गरेको अनौपचारिक समझदारी तोडेको आरोप लगाएका छन्।
यस्तै प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले तराई मधेसका मा कडा सुरक्षा फौज परिचालन गरेरै भए पनि निर्वाचन गराएर छाड्ने घोषणा गर्नुभएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने घोषणा गरे लगत्तै प्रमुख आयुक्त यादवले यस्तो घोषणा गर्नुभएको हो। प्रमुख निर्वाचन आयुक्त यादवले तराईका जिल्लाहरूमा सके शान्ति नभए कडा सुरक्षा फौज परिचालन गरेरै भए पनि निर्वाचन सम्पन्न गर्ने ठोकुवा गर्नुभयो। उहाँले यसका लागि सबै जनता तयार रहन पनि आग्रह गर्नुभएको छ। निर्वाचन लोकतन्त्रको कार्यान्वयन भएकाले निर्वाचनमा खटिने कर्मचारीलाई निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभएको छ। आयुक्त यादवले मधेसी मोर्चाकै सहभागितामा स्थानीय तहको निर्वाचन सम्पन्न हुने दावी पनि गर्नुभएको छ। संहिता र लोकतन्त्रलाई कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताउँदै उहाँले यसमा मधेसका दलहरू बाहिर रहन नसक्ने बताउनु भएको छ। तराईका मुख्य जिल्लाहरू रहेको दुई नम्बर प्रदेशका जिल्लाहरूमा निर्वाचन आयोगले वैशाख 31 गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको उल्लेख गर्दै राजनैतिक दलहरू पनि निर्वाचनमा आउने विश्वास प्रमुख आयुक्त यादवले गर्नुभएको छ। दुई नम्बर प्रदेशका 8 जिल्लाका निर्वाचन कार्यालयको रिपोर्ट अनुसार ती जिल्लाहरूमा निर्वाचन केन्द्र र निर्वाचन अधिकृत तोक्ने काम समेत सम्पन्न भएको उहाँले बताउनु भएको छ। अब त्यही अनुसार मतपत्र छपाई, मतदाता नामावली छपाई लगायतका काम गरेर समयमा नै ती जिल्लाहरूमा पुर्याउने काम गरिने उहाँले बताउनु भएको छ। यादवले नयाँ शक्ति लगायतका सात साना दलले आफ्नै पार्टीको चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउनुपर्ने भनी गरेको प्रस्ताव भने आयोगलाई कुनै हालतमा मान्य नहुने पनि बताउनु भएको छ। ती दलहरूले निर्वाचन नियमावली अनुसार आफ्नो पार्टीको चुनाव चिन्ह पाउने छैनन्।
चार महिना अघि दर्ता गराएको सीमाङ्कन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिँदै सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गराएको छ। कानून मन्त्री अजय शंकर नायकले दर्ता गराएको नयाँ प्रस्तावमा भाषा, नागरिकता र राष्ट्रिय सभा गठन सम्बन्धी पुरानै प्रस्तावलाई निरन्तरता दिएको छ। सरकारले दर्ता गरेको संशोधनमा धारा 287 संशोधन गरेर प्रदेशको संख्या र सीमा हेरफेरबारे सिफारिश गर्न संघीय आयोग गठन गर्ने प्रस्ताव गरेको छ। विधेयकमा धारा 86 संशोधन गर्नुपर्ने भन्दै राष्ट्रिय सभा सदस्य चयनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखलाई हटाउने प्रस्ताव गरिएको छ। नयाँ संशोधनले राष्ट्रिय सभाका सदस्य छनौट अधिकार प्रदेश सभाका सदस्यहरूलाई मात्र दिएको छ। प्रदेश नम्बर 5 सीमाङ्कन हेरफेरको प्रस्ताव फिर्ता लिएको सरकारले संविधानको धारा 274 संशोधनको प्रस्ताव गरेको छ। यो संशोधन पास भएमा प्रदेश नम्बर प्रदेश गठन वा सीमाङ्कन हेरफेर सहज बनाउने बताइएको छ।
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरिएको विषयमा 15 दिनभित्र लिखित रूपमा कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। डीआईजी नवराज सिलवालको रिटमाथि भएको सुनवाईपछि न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो। सरकारको जवाब आएपछि पूर्ण इजलासमा सुनवाई अघि बढाउने निर्णय पनि अदालतले गरेको छ। गत सोमबार राति मन्त्री परिषदको बैठकले कार्य सम्पादन मूल्याङ्कनको आधार भन्दै प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्ति गरेको थियो। महानिरीक्षकमा अर्का दावेदार सिलोवालले वरिष्ठता र कार्य सम्पादनका आधारमा आफूलाई प्रमुख प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारी भारतको 5 दिने राजकीय भ्रमण भण्डारीको 5 दिने भारतीय राजकीय भ्रमण तय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख 4 गते भारत भ्रमणमा जाने निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका राष्ट्रपति प्रणब मुखर्जीको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट गर्नुहुनेछ।
मुगुमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य चेक जाँच गराउन स्थानीयको भिड लागेको छ। गत चैत्र 28 गतेबाट सुरु शिविरमा 2 दिनभित्रै करिब 1,009 जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य शिविरका संयोजक सुमन शमशेर थापाले बताउनुभयो। शिविरमा दाँत, नाक, कान, घाँटी, स्त्रीरोग, रेडियोलोजी, छालारोग, प्याथोलोजी, आँखा पाठेघर परीक्षण लगायतका स्वास्थ्य परीक्षण गरिएको छ। प्रत्येक विषयको फरक फरक कोठामा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको थापाले बताउनु भएको छ। शिविरमा महिला र पुरुष गरी 46 जना अनुभवी विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेको पनि बताइएको छ।
अन्धेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबरमा लागु सोझी विदेशको खबरतिर। चिना राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको तनाव शान्तिपूर्ण रूपमा समाधान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको छ। दुई नेता बीचको टेलिफोन कुराकानीमा सीले कोरियाली प्रायद्वीपलाई आणविक हतियार रहित बनाउने लक्ष्यमा चीन प्रतिबद्ध रहेको बताउनु भएको चिनिया संचार माध्यमले जनाएका छन्। शान्ति र स्थिरता बनाइ राख्न र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधानका लागि चीनले वकालत गर्ने चिनिया राष्ट्रपतिको भनाइ छ। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले सहयोग नगरे अमेरिका एक्लैले उत्तर कोरिया विरुद्ध कारवाही गर्ने बताए लगत्तै चिनिया राष्ट्रपतिले यस्तो आग्रह गर्नुभएको हो। कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि यो क्षेत्रमा तनाव थप बढेको छ। उत्तर कोरियाले अमेरिकासँग युद्धका लागि तयार रहेको भन्दै संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको व्यवस्था गर्दै मिसाइल परीक्षण गरिरहेको छ।
पाकिस्तानले जासुसी गरेको आरोपमा भारतका नागरिकलाई मृत्युदण्ड दिने फैसला गरेपछि दुई देशबीचको सम्बन्ध अझै चिसिएको छ। भारतीय विदेश मन्त्री सुषमा स्वराजले आफ्नो नागरिकलाई मृत्युदण्डको सजायबाट बचाउन भारत जुनसुकै हदसम्म जान सक्ने संसदमा बताउनु भएको बीबीसीले जनाएको छ। भारतको यो प्रतिक्रियालाई लिएर पाकिस्तानका अधिकारीले भने भारतले कुनै कदम चाले आफूहरू पनि चुप लागेर नबस्ने, पाकिस्तानले यस्तो त्यसको जवाब दिने बताएको छ। तर पाकिस्तानी नागरिकमा भने यो विषयलाई लिएर चिन्ता बढेको छ। भारतले सैन्य कारवाही गर्ने वा कूटनीतिक रूपमा कुनै कडा कारवाही गर्ने हो भन्ने बारेमा पाकिस्तानी नागरिकमा भय छाएको छ। पाकिस्तानका रक्षा मन्त्रीका अनुसार मृत्युदण्ड पाएका कुलभूषणले अब सैन्य कानून अन्तर्गत रहेर 40 दिनभित्र यो निर्णय विरुद्ध अपील गर्न सक्नेछन्।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएलमा काठमाडौँ गोल्डन्सले पहिलो जित दर्ता गरेको छ। काठमाडौँले विराटनगर किङ्सलाई 86 रनले पराजित गर्दै दुई अङ्क बटुलेको छ। 174 रनको लक्ष्य पाएको विराटनगर किङ्सले 18.5 ओभरमा आफ्नो सबै विकेट गुमाई 87 रनमा सीमित भएको हो। दिपेन्द्र सिंह एरीले 31 र शरद विश्वाकरले 13 रन बनाए पनि तीनजना बाहेक अन्यले दोहोरो अङ्कको रन बटुल्न नसक्दा विराटनगर सस्तैमा समेटिन पुगेको हो। काठमाडौँ गोल्डन्सका सन्तोष भट्टले तीन तथा वसन्त रेग्मी र भुवन कार्कीले दुई दुई विकेट लिनुभयो। काठमाडौँ गोल्डन्सले सुमित महर्जनको अभिजित 44 तथा सोमपाल कामेको 39 रनसँगै निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 173 रन बनाएको हो। यस्तै रूपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा शिवतरियालाई 42 रनले हराएको छ। 130 रनको लक्ष्य पछ्याएको रूपन्देहीले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर 87 रन मात्रै बनाएको हो। कप्तान ज्ञानेन्द्र मल्लले 30 तथा विनोद लामाले 18 रन बनाउँदा बाहेकहरूले दोहोरो अङ्क भने बनाउन सक्नु भएन। रूपन्देहीका साहब आलमले 4 तथा विक्रम चोबले 2 विकेट लिनुभयो। यसअघि पहिले ब्याटिङ गरेको रूपन्देहीले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 129 रन बनाएको। लगातार दुई खेल जितेको शक्ति गौचन कप्तान रहेको रूपन्देही 4 अङ्कसहित शीर्ष स्थानमा छ भने 2 अङ्कसहित अतरिया तेस्रो स्थानमा रहेको छ।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई 4 विकेटले हराएको छ। 158 रनको लक्ष्य मुम्बईले खेल सकिन 8 बल बाँकी छँदै 6 विकेट जाँदा भेटाएको हो। मुम्बईको जितमा नितिश राणाले 36 बलमा 45 र पार्थिव पटेलले 24 बलमा 39 रन बनाउनुभयो। यस्तै जस वाटरले 11 बलमा 14 रन, त्यसै गरी कुणाल पाण्डेले 20 बलमा 37 रन बनाउनुभयो। हैदराबादका भुवनेश्वर कुमारले 3, साथै आशिष नेहरा, रदिश खान र दीपक हुड्डाले 1-1 विकेट लिनुभयो। पहिले ब्याटिङ गरेको हैदराबादले 20 ओभरमा 8 विकेट जाँदा 158 रन बनाएको थियो। हैदराबादका डेभिड वार्नरले 34 बलमा 39 रन, शिखर धवनले 43 बलमा 48 रन, बेन काटिङले 10 बलमा 20 रन बनाउनुभयो। हैदराबादका 7 खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। मुम्बईका जसप्रीत बुर्माहले 3, हरभजन सिंहले 2, साथै लसित मालिङ्गा, मिचेन म्याकलेनगानले र हार्दिक पाण्डेले 1-1 विकेट लिनुभयो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय जनमोर्चाले सुर्खेतका 9 मध्ये 7 वटा स्थानीय तहमा उम्मेद्वार घोषणा गर्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी अब तेस्रो शक्तिका रूपमा स्थापित हुने नेता लामाको दावी।
अहिलेको अवस्थामा स्थानीय चुनावमा भाग नलिने मधेसी मोर्चाको भनाई, सरकारले धोका दिएको आरोप, सेना परिचालन गरेरै भए पनि निर्वाचन गराएरै छाड्ने आयोगको घोषणा।
उत्तर कोरियाको तनाव शान्तिपूर्ण रूपमा समाधान गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिना राष्ट्रपतिको आग्रह, भारत र पाकिस्तान बीच तनाव बढ्दै।
र धनगढी प्रिमियर लिग क्रिकेटमा रूपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित, काठमाडौँ गोल्डेन्सले पहिलो जित दर्ता गर्यो। आइपिएलमा मुम्बईद्वारा हैदराबाद 4 विकेटले पराजित। हवस् तरीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।